यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकार र मिटर ब्याज पीड़ित पक्षबीच नौ बुधे सहमति। मिटर ब्याज विरूद्धको आन्दोलन स्थगित। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा जुत्ता उत्पादक संघका प्रतिनिधिसँग छलफल। स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। बागमती प्रदेश सरकारद्वारा मन्त्रालयको संख्या 14 घटाएर 8 कायम। र इरानमाथि अमेरिकी आक्रमण आज पनि जारी, कम्तीमा 8 जनाको मृत्यु।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकार र मिटर ब्याज पीड़ित पक्षबीच आज नौ बुँदे सहमति भएको छ। सहमति भएपछि विगत नौ दिनदेखि जारी मिटर ब्याज विरूद्धको आन्दोलन स्थगित भएको छ। गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट शुरू भएको पैदल न्याय मार्च 12 निजगढ़ पुगेपछि हिजो गृहमन्त्री सुधन गुरूङ र पीड़ित प्रतिनिधिबीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सहमति बमोजिम हिजो नै काठमाण्डु आएको पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको वार्ताले नौ बुँदे सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषदमा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज जुत्ता उत्पादक संघका प्रतिनिधिहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सृजनाका लागि आवश्यक सहयोग पुर्याउने बताउनुभयो। उहाँले तीनै तहको सरकारको समन्वयमा जुत्ता चप्पल उत्पादन सम्बन्धी सीपमूलक तालिम सञ्चालन तथा नेपाली जुत्ता चप्पलको प्रवर्धन तथा बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो। यस्तै उद्योगको उत्पादन क्षमता अनुसार कच्चा पदार्थ आयातको सीमामा ट्र्याकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाउने प्रधानमन्त्रीले जानकारी दिनुभयो। छलफलमा संघका पदाधिकारी तथा सदस्यले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योग मैत्री व्यवस्था भए स्वदेशी जुत्ता चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने विश्वास दिलाउनु भएको थियो। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 कायम गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 को शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय आजदेखि कार्यान्वयनमा आएको नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधान बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा मन्त्री परिषदको आज कार्यविभाजन समेत गर्नुभएको छ। देशभर मनसून वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्व अनुमान महाशाखाका अनुसार मनसूनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुनेछ। महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली भूभाग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी तथा लुम्बिनी प्रदेशको तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ललितपुरको जावलाखेल स्थित सदर चिड़ियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको छ। काग, गिद्ध, हाँस लगायत पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना गत असार 5 गतेदेखि बन्द गरिएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पंक्षीहरूको उपचार, सरसफाई तथा आवश्यक व्यवस्थापन सम्पन्न भएपछि वातावरणीय नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू भाइरस नदेखिएकाले चिड़ियाखाना पुनः सञ्चालनमा ल्याइएको हो। सदर चिड़ियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पंक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ। साउन महिना शुरू भएसँगै आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो बढ़ेको छ। साउन महिना भगवान शिवको महिना भएकाले यो महिनामा धेरै भक्तजन पशुपतिनाथ लगायत देशभरका शिवालयमा पूजा आराधना एवं दर्शनका लागि जाने गर्दछन्। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डालेश्वर, बसन्तपुर स्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत काठमाडौँ उपत्यका शिवालयमा पनि भक्तजनको लाम लागेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै सरकारी निकायलाई 7 बुँदे परिपत्र गर्दै हाल करारमा कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमै करार सम्झौता गरी पूलमा राख्न निर्देशन दिएको छ। संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भएपछि सम्बन्धित निकायले पूलमा राखिएका कर्मचारी मध्येबाट आवश्यकता अनुसार काममा लगाउनु पर्नेछ। नयाँ स्थानमा र नयाँ स्थापना भएका निकायमा सृजना हुने दरबन्दीमा वा कुनै निकायमा रिक्त भएको दरबन्दीमा करारमा काममा लगाउनु पर्ने भएमा नयाँ व्यक्तिलाई करारमा नलिई विभिन्न निकायमा पूलमा रहेका करारका कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालय मार्फत माग गरी करार सम्झौता गरी काममा लगाउनु पर्नेछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज 7 गते अर्थात सेप्टेम्बर 23 दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान शुरू हुने भएको छ। पोखरा दुबई सीधा उडानको तयारीले पोखराको पर्यटन तथा व्यावसायिक क्षेत्र उत्साहित बनेको छ। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
सञ्चालनमा आएको झण्डै 3 वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पहिलो पटक खाड़ी मुलुकसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्ने चरणमा पुगेको छ। संयुक्त अरब इमिरेट्सको कम लागतको वायु सेवा कम्पनी फ्लाई दुबईले पोखरा दुबई नियमित उडानको तयारी तीव्र बनाएको छ। कम्पनीले सन् 2027 मार्चसम्मका लागि टिकट बुकिङ समेत खुल्ला गरिसकेको छ। उडानलाई दिगो र सफल बनाउन फ्लाई दुबईको उच्च स्तरीय टोली पोखरा आएर गण्डकी प्रदेश सरकार स्थानीय तह तथा पर्यटन क्षेत्रका सरोकारवालासँग छलफलमा जुटेको हो। अन्तर्राष्ट्रिय उडानलाई नियमित र प्रभावकारी बनाउन सरकारी तथा निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन्। पर्यटन परिषदका पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनु पर्यटन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। फ्लाई दुबईको टोलीले गण्डकी प्रदेशका प्रतिनिधिसँग भेटघाट गरी आवश्यक सहकार्य, यात्रा व्यवस्थापन तथा उडान सफल बनाउन सकिने सम्भावनाका विषयमा समेत छलफल गरेको छ। अन्तर्राष्ट्रिय उडानले पर्यटक आगमन बढ़ाउनुका साथै पोखरा र आसपासका क्षेत्रका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने अवसर सृजना गर्ने पर्यटन व्यवसायी गणेश बहादुर थापा बताउनुहुन्छ।
हामी पर्यटन व्यवसायी अथवा कुनै पनि व्यवसायी, सबै व्यवसायीहरूले पहिलो त प्रत्यक्ष रूपमा नै यात्री पर्यटकको रूपमा हुन्छ कि होइन, अब तपाईँको विदेश जाने यात्रीको हिसाबमा हुन्छ कि अथवा पारिवारिक भिजिटको रूपमा हुन्छ कि, त्यो ल्याउनु त पहिलो दायित्व नै भयो। त्यसको सँगसँगै हामीले यस्तो नहोस् यहाँबाट त्यो जहाजलाई खाली नपठाउनु पनि हाम्रो दायित्व हुन्छ र त्यही भएर स्थानीय उत्पादनहरूलाई चाहिँ पहिचान गरी ती उत्पादनहरूलाई दुबईको बजारसँग जोड्न सक्नु पहिलो दायित्व हुन्छ।
अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन विदेशी टुर अपरेटर र ट्राभल कम्पनीसँग प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताउनुहुन्छ।
प्रबन्धन पनि आवश्यक छ। अब अहिले मात्रै यति 11,65,000 मात्रै आएर चाहिँ यो देशको आर्थिक चलामेन पर्यटनबाट समृद्धि हुँदै हुँदैन, यो सामान्य नै हो खास। अब त्यही र अब चाहिँ एग्रेसिभली विश्व बजारमा हामी लाग्नुपर्छ र यो फ्लोर पनि बढाउनु पर्यो क्या. अर्को पाटो चाहिँ यसको अब वर्ल्ड वाइड कनेक्सन पनि छ होइन.
यसैबीच मध्य पूर्वकै अर्को चर्चित वायुसेवा कम्पनी एयर अरेबियाले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालनको सम्भावना बारे अध्ययन शुरू गरेको जनाएको छ. यदि एयर अरेबियाले समेत सेवा विस्तार गरे पोखरा पश्चिम नेपालकै प्रमुख अन्तर्राष्ट्रिय हवाई प्रदेशद्वारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ.
प्रधानमन्त्री बालेन्द्र शाहले तीनवटा प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सभा सदस्यहरूको नाम सिफारिश गर्न गठित सिफारिश समितिका सदस्यहरू मनोनित गर्नुभएको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री शाहले नेपाल प्रज्ञा प्रतिष्ठान ऐन 2064 अनुसार सिफारिश समिति सदस्यहरूमा नारायण प्रसाद ढकाल र अर्चना थापालाई मनोनयन गर्नुभएको हो. प्रधानमन्त्री शाहले नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान ऐन 2064 बमोजिम वत्स गोपाल वैद्य र लोकबहादुर चित्रकारलाई मनोनयन गर्नुभएको छ. यसैगरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन 2064 अनुसार सिफारिश समिति सदस्यमा लोचन रिजाल र अनुप बराललाई मनोनयन गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ. प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिले राष्ट्रिय समावेशी आयोगसँग संविधानले परिकल्पना गरेको राज्यका हरेक तह समावेशी हुनुपर्ने व्यवस्थाका सम्बन्धमा छलफल गरेको छ. समितिको आज बसेको बैठकमा सांसदहरूले समावेशी आयोगले लैंगिक तथा यौनिक अल्पसंख्यक अपाङ्गता र ज्येष्ठ नागरिकका क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताउनुभयो. पहुँचका भरमा पटक पटक एकैजना व्यक्तिले आरक्षण कोटाको प्रयोग गर्दै आएको भन्दै सांसदहरूले एक व्यक्तिले एकपटक मात्रै आरक्षणको सुविधा प्रयोग गर्न पाउने गरी कानून बनाउन सरकारलाई सिफारिश गर्न आग्रह गर्नुभयो. बैठकमा राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको कार्यक्षेत्र रहेको विभिन्न 11 क्षेत्रसँग अध्ययन अनुसन्धान गरेर कार्यान्वयनका लागि सरकारलाई सिफारिश गरेको भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो. नेपालका 142 जात जाति मध्ये 74 जात जातिको राज्यका कुनै पनि निकायमा पहुँच नपुगेको अध्ययनबाट आएपछि ती जात जातिको अलग्गै क्लस्टर बनाउन सरकारलाई सिफारिश गरेको अध्यक्ष जोशीले बैठकलाई जानकारी गराउनुभयो. प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2081 सम्बन्धमा छलफल भएको छ. समितिको आजको बैठकमा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर नीलकमल चापागाई, संस्कृति तथा सम्पदा विज्ञ डाक्टर सोम धिमाल, सम्पदा विज्ञ एवं अधिवक्ता भीम नेपाल, संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को नेपालका देशीय प्रतिनिधि जाको दु तोइट लगायतले विधेयकलाई समृद्ध र समय सापेक्ष बनाउने सन्दर्भमा सुझाव दिनुभयो. बैठकमा सांसदहरूले अभौतिक सांस्कृतिक सम्पदाको डिजिटल अभिलेख, पहिचान, संरक्षण र प्रवर्धन, क्षमता विकास, आर्थिक व्यवस्थापन, पुस्तान्तरण, हस्तान्तरण लगायत सम्बन्धित समुदायको सरोकार भएका विषयमा धारणा राख्नुभएको थियो. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आजदेखि 3 महिने डेंगू सचेतना अभियान शुरू गरेको छ. मन्त्रालयका अनुसार अभियान अन्तर्गत सबै सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थानको खोजी तथा नष्ट गर्न प्रत्येक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गर्नेछ. साउन, भदौ र असोज महिनामा वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा सरकार भएका निकायसँग समन्वय गरी प्रत्येक हप्ताको एक दिन समुदायको सहभागितामा लामखुट्टेको प्रजनन स्थल तथा वासस्थान खोजी तथा नष्ट अभियान सञ्चालन गरिनेछ. डेंगू सम्बन्धी व्यवहार परिवर्तन ल्याउने उद्देश्यले विद्यालय तथा शैक्षिक संस्था मार्फत साथी शिक्षा कार्यक्रम र विद्यालय सरसफाई अभियान सञ्चालन गरिनेछ भने विद्यालय स्वास्थ्य निरीक्षण टोली गठन गरी नियमित सरसफाईको व्यवस्था र अवस्था अनुगमन गरिनेछ. इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डाक्टर गोकर्ण दाहालले साउनदेखि डेंगूको संक्रमण बढ़दै जाने, भदौमा उच्च अवस्थामा पुग्ने, असोज कार्तिकसम्म त्यसको जोखिम रहने भएकाले 3 महिनामा डेंगू सचेतना अभियान सञ्चालन गर्न लागि बताउनुभयो. नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा 4G सेवा विस्तार गरेको छ. टेलिकमले मुगुको सोरु गाउँपालिका र सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका एक बिछ्याको नेटा र वडा नम्बर 5 कुवाडी क्षेत्रमा 4G सेवा सञ्चालनमा ल्याएको हो। 4G सेवा सञ्चालनमा आएसँगै स्थानीय वासीले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भोइस सेवा तथा एसएमएस सेवाको सहज लाभ लिन सक्ने नेपाल टेलिकमले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानमाथि जारी राखेको आक्रमणको छैठौं दिन आज अमेरिकी आक्रमणमा परि कम्तीमा 8 जनाको मृत्यु भएको छ। घटनामा 20 जना भन्दा बढ़ी घाइते भएका बताइएको छ। अमेरिकी आक्रमणमा परि पुल, विमानस्थल, रेल स्टेशन जस्ता भौतिक संरचनाहरूमा क्षति पुगेको इरानका भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ। यसैबीच इरानी सेनाले पनि बहराइन, जोर्डन, कुवेत र कतारमा रहेका अमेरिकी अखाड़ा लक्षित आक्रमण गरेको जनाएको छ। अमेरिकाले इरानको भौतिक संरचनाहरूमा गरिरहेको आक्रमण इरानलाई सम्झौताका लागि बाध्य बनाउन हो वा स्थल आक्रमणको तयारी हो भन्ने प्रश्न उब्जिएको विश्लेषकहरूको भनाइ छ। अफ्रिकी राष्ट्र युगाण्डामा स्कूल बस दुर्घटना हुँदा 20 जना बाल बालिका सहित कम्तीमा 21 जनाको मृत्यु भएको छ। युगाण्डाको राजधानी कम्पालाको स्कूलका विद्यार्थी बोकेको बस कापचोरबा जिल्लाको चेकवाटी गाउँमा शैक्षिक भ्रमणमा लगिएको बेला दुर्घटना भएको अधिकारीहरूले बताएका छन्। भ्रमणबाट फर्कने क्रममा ड्राइभरले गाड़ीको नियन्त्रण गुमाउँदा गाड़ी सड़कबाट चिप्लिएर सड़क किनारको ढुंगामा ठोकिँदा मानवीय क्षति भएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2083-84 बजेट शुक्रबारबाट कार्यान्वयनमा आएको छ। सरकारले गत जेठ 15 गते ल्याएको बजेट नयाँ आर्थिक वर्षको पहिलो दिन शुक्रबारबाट कार्यान्वयनमा आएको हो। रेडियो नेपालसँग कुराकानी गर्दै अर्थ मन्त्रालयका प्रवक्ता एवं सहसचिव अमृत लम्सालले चालू आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिएको बताउनुभयो।
यो वर्षको बजेट प्लानिङलाई पनि अलिकति बढी रिजल्टसँग फोकस गरेर त्यही अनुसार बजेट विनियोजन गरेका छन्। यो वर्ष कति काम गर्छौ, त्यसको स्पेसिफिक टार्गेट सहितको, जस्तो उदाहरणको लागि सड़क हो भने सड़क कति किलोमिटर कालोपत्री गर्ने भन्ने जस्तो अलिकति मोर ठ्याक्कै अब्जेक्टिभ टार्गेट राखेर हामीले बजेट विनियोजन गरेका छौँ। त्यसले गर्दाखेरि अबको हाम्रो काम गराई रिजल्टसँग टाइअप भएर जान्छ।
चालू आर्थिक वर्षका लागि सरकारले 21,24,34 करोड़ रुपियाँ बराबरको बजेट ल्याएको छ। यसैबीच गएको आर्थिक वर्ष 2082-83 सरकारको आमदानी लक्ष्यको 83.51% र खर्च 80.55% मात्र हुन सकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। सरकारले गएको आर्थिक वर्षमा 19,64,11 करोड़ रुपियाँ बराबरको बजेट ल्याएको थियो, जस अन्तर्गत आर्थिक वर्ष सकिँदासम्म 15,82,16 करोड़ रुपियाँ मात्र खर्च भएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राष्ट्र बैंकमा राजनीतिक अविष्ट साँधेर गवर्नरलाई पनि निजामती कर्मचारी सरह व्यवहार गर्न नहुने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेपाल राष्ट्र बैंक एन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको प्रारम्भिक छलफलमा अर्थमन्त्री डाक्टर वाग्लेले राष्ट्र बैंकको गवर्नरलाई राजनीतिक हस्तक्षेप गरेमा घातक परिणाम आउने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले राष्ट्र बैंकका संरचना र बोर्डलाई समयानुकूल बनाउन तथा गवर्नर र सञ्चालकको नियुक्ति र काम कर्तव्यलाई व्यवस्थित गराउन विधेयक ल्याएको बताउनुभयो। त्यस अवसरमा नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले मुलुकको बैंकिङ प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड र प्रतिस्पर्धा अनुकूल बनाउन केन्द्रीय बैंकको विश्वव्यापी मान्यता अनुरूप स्वायत्त निकायको रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो। अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन एन 2079 संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सरोकार भएका तथा सर्वसाधारणबाट सुझाव माग गरेको छ। मन्त्रालयले सार्वजनिक सूचना मार्फत मस्यौदा सार्वजनिक गर्दै तोकिएको समयभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। प्राप्त सुझावलाई आवश्यकता अनुसार समावेश गरी विधेयकलाई अन्तिम रूप दिइने मन्त्रालयले जनाएको छ। नयाँ आर्थिक वर्षको पहिलो दिन शुक्रबार शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक 79.74 अंकले बढेर 2,677.54 बिन्दुमा पुगेको छ। शुक्रबार 13 उपसूचक मध्ये 12 उपसूचक बढेका छन्। शुक्रबार विभिन्न कम्पनीका 1,03,89,000 कित्ता शेयरहरू 4,57,50,00,000 रुपियाँ मूल्यमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेलकुद समाचार।
एसीसी U19 महिला प्रिमियर कपको सेमी फाइनलमा नेपाल सुपर ओभरमा संयुक्त अरब इमिरेसन UAE पराजित हुँदै फाइनल पुग्न असफल भएको छ। युएले अब उपाधिका लागि थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ भने नेपालले तेस्रो स्थानका लागि इण्डोनेसियासँग खेल्नेछ। शनिबार तेस्रो स्थानको लागि खेल हुनेछ। पहिले ब्याटिङ गरेको युएले निर्धारित 20 ओभरमा सबै विकेट गुमाएर 100 रन बनाए। 101 रनको लक्ष्य पछ्याएको नेपाल पनि अन्तिम बलमा 100 रनमै समेटिएपछि खेल बराबरीमा सकिएको थियो। नेपालका लागि अनुकुटायतले 20 रन बनाइन् भने सना प्रवीणले 17, अलिसा कुमारी यादवले 17 र सावित्री धामीले 8 रन जोडिन्। सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले 2 विकेट गुमाउँदै 6 रन मात्र बनाउन सक्यो। कप्तान सोनी पाखरिन 2 तथा अनुकडायत 2 रनमा आउट हुँदा सावित्री धामी 1 रनमा अवस्थित रहिन्। 7 रनको लक्ष्य पछ्याएको युएले 3 बलमै बिना विकेट लक्ष्य पूरा गर्दै फाइनलमा स्थान सुरक्षित गर्यो। कप्तान समाइरा धरदिनकाले 3 बलमा अवजित 7 रन बनाएर टोलीलाई रोमाञ्चक जित दिलाइन्। विश्वकप फुटबलमा सेमी फाइनलमा रोकिएका फ्रान्स र इङ्ल्याण्ड भने शनिबार तेस्रो स्थानका लागि भिड्दैछन्। धेरै जसो खेलाड़ीका लागि यो खेल निरर्थक जस्तै लागे पनि कतिपय टोलीका लागि भने विश्वकपको अन्तिम खेल खेलेर तेस्रो स्थान हासिल गर्नु ठूलो उपलब्धि मानिन्छ। यसबाहेक यो खेलले उत्कृष्ट गोलकर्तालाई दिइने गोल्डेन बुटको होडमा पनि ठूलो फेरबदल ल्याउन सक्छ। फ्रान्सले अहिलेसम्म खेलेका 3 तेस्रो स्थानका लागि भएका प्रतिस्पर्धा मध्ये 2 जित निकालेको छ। इङ्ल्याण्ड भने तेस्रो स्थानका लागि भएका खेलमा 2 खेल गुमाएको छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशका हिमाली भूभागका केही स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा भारी वर्षाको साथै 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 25.8 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 40.5 मिलिमिटर। पोखराको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा 52.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा 16.9 मिलिमिटर। र दिपायलको अधिकतम 34.6 डिग्री सेल्सियस, न्यूनतम 25.4 डिग्री सेल्सियस, वर्षा 9.6 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकार र मिटर ब्याज पीड़ित पक्षबीच 9 बुँदे सहमति। मिटर ब्याज विरूद्धको आन्दोलन स्थगित। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा जुत्ता उत्पादक संघका पदाधिकारीसँग छलफल। स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यात प्रवर्धनमा सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता। बागमती प्रदेश सरकारद्वारा मन्त्रालयको संख्या 14 घटाएर 8 कायम। र इरानमाथि अमेरिकी आक्रमण आज पनि जारी, कम्तीमा 8 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।